नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा दिनेश न्यौपानेसँगै कमल राणाको स्वागत छ।
नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
एसिड आक्रमण गर्नेलाई 20 वर्ष जेल सजाय सहितको अध्यादेश राष्ट्रपतिद्वारा जारी। बालिका बलात्कारमा दोषीलाई मृत्युदण्डको सजाय हुनुपर्नेमा महिला सांसदहरूको जोड।
नेपालमा आज 1351 जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या 481 पुग्यो। सरकारले भन्यो कोरोनाको जोखिम अझै पूर्वानुमान गर्न सक्ने अवस्था छैन।
ओम्नीलाई कालो सूचीमा राख्ने निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश। काठमाडौँका सीडीओ र एसएसपी विरूद्ध डाक्टर केसीका समर्थकद्वारा मानवाधिकार आयोगमा उजुरी।
अमेरिकी राष्ट्रपति ट्रम्पमाथि कर छलीको आरोप। सन् 2016 आयका कर बापत $750 मात्रै तिरेको खुलासा।
र आइपीएल क्रिकेटमा बेङ्गलोर मुम्बई विरुद्ध ब्याटिङमा दुवै टोलीको दोस्रो जितको खोजीमा।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संसार नेटवर्कमा समाचार अब विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले एसिड प्रहार गर्नेलाई 20 वर्ष कैद सजाय हुने गरी मन्त्री परिषदबाट पारित अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति भण्डारीले संविधानको धारा 114 उपधारा 1 बमोजिम मन्त्री परिषदको सिफारिशमा अध्यादेश जारी गर्नुभएको हो। उहाँले आज तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश 2077, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभएको छ। गत बिहिबार साँझ बसेको मन्त्री परिषद बैठकले अध्यादेश पारित गरी राष्ट्रपति समक्ष पठाएको थियो। अध्यादेशमा कसैले कसैलाई तेजाब फ्याँकी, छर्की, खन्याई, दुवै आँखा जली वा क्षति भई पूर्ण रूपमा दृष्टि नष्ट भएमा, दुवै कान क्षति भई सुन्ने शक्ति नष्ट भएमा, नाक जलेर काम नलाग्ने भएमा, अनुहार पूर्ण रूपमा जली कुरूप भएमा, महिला भए दुवै स्तन जली क्षति भई काम नलाग्ने भएमा वा कसैको यौनाङ्ग जली क्षति भई नासिएमा त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई 20 वर्ष कैद र 10,00,000 रुपियाँ जरिमाना हुनेछ भनिएको छ। यसै गरी दुई मध्ये एउटा आँखा, कान, स्तन, दुवै हात, दुवै गोडा पूर्ण रूपमा जली काम नलाग्ने भएमा, आंशिक रूपमा अनुहार जली कुरूप भएमा, टाउको कुनै भाग जली क्षति भएमा वा मेरुदण्ड जली काम नलाग्ने भएमा 10-20 वर्षसम्म कैद र 7,00,000-10,00,000 रुपियाँ जरिमाना हुने उल्लेख छ। यसै गरी शरीरको कुनै अङ्ग भङ्ग भई शारीरिक क्षति भएमा कसुरको प्रकृति हेरी 5-10 वर्ष कैद र 1-5,00,000 जरिमाना हुने व्यवस्था गरिएको छ।
यता कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बा हाम्फेले एसिड आक्रमणकारीलाई कुनै पनि अवस्थामा छुट नहुने व्यवस्था गरिएको बताउनु भएको छ। एसिड छाप्नेलाई कडा सजाय हुने व्यवस्थासहितको अध्यादेश जारी गरेपछि मन्त्री तुम्बा हाम्फेले कसैले कुनै पनि व्यक्तिको शरीरमा 1 थोपा 2 थोपा मात्रै तेजाब छापे पनि कडा कार्यवाही हुने बताउनुभयो।
त्यो अध्यादेशमा यस्तो चिज हामीले समेटेर राखेका छौँ जसले कुनै पनि व्यक्तिको एउटा शरीरमा सानो 1 थोपा 2 थोपा मात्रै परे पनि यसलाई एकदम कडा कारवाही हुन्छ, दण्ड सजाय हुन्छ र कैदको सजायको व्यवस्था गरिएको छ। अहिले नेपालमा भएका जति पनि दण्ड सजायको कुराहरू छन् त्यसमध्ये तेजाब आक्रमणबाट गर्ने दण्ड सजाय चाहिँ त्यसमा 1 सेकेन्ड पनि कसैलाई छुट हुने प्रावधान छैन। यसमा जस्तो 20 वर्ष तोकेको छ, 20 वर्ष बस्नुपर्छ, त्यसमा 1 सेकेन्ड पनि नेपाल सरकारले छोड्नेवाला छैन। त्यसैले सबैले के बुझ्नु पर्यो भने यो तेजाब कसैको शरीरमा 1 थोपा पर्यो भने पनि कडा कारवाही हुन्छ। महिला होस् पुरुष, एकले अर्कालाई तेजाब 1 थोपा पनि छर्किन हुन्न अथवा कसैलाई लगाइदिनु हुन्न भन्ने खालको कुरा बुझ्नुपर्छ। कसैलाई मतियारकोटमा कुनै व्यक्तिलाई प्रयोग पनि गर्न भएन।
कुनै पनि महिला वा पुरूषमाथि हुने तेजाब आक्रमणलाई न्यूनीकरण गर्न कानून ल्याइएको उल्लेख गर्दै मन्त्री तुङमा हाङफेले एसिड आक्रमण गरेको अवस्थामा जहिले सुकै उजुरी दिन सक्ने प्रावधान रहेको पनि बताउनुभयो। पछिल्लो समय नेपालमा एसिड आक्रमणका घटना बढ्दै गएका बेला सरकारले त्यसमा खडाई गर्न अध्यादेश ल्याएपछि एसिड सम्बन्धी कानून बनाउन पहल गर्दै आउनुभएका एकजना अधिवक्ता अभियन्ता उज्जवल विक्रम थापाको प्रतिक्रिया यस्तो छ।
तेजाब आक्रमणलाई जघन्य अपराधमा राखेर सरकारी डाटा अनुसार 17 घटना 19 विक्टिम हुँदैखेरि नै यति कडा रूपमा सायद साउथ इस्ट एसियामा नै कुनै पनि सरकारले यो मुद्दालाई यस्तो कडा कानून ल्याएर बन्देज गर्ने प्रयास गरेका छैन। अब सम्पूर्ण जिम्मा नेपाल सरकारले लिइसकेपछि घटना घट्दाखेरि जिम्मेवार नेपाल सरकार हुन्छ। यसको घटना रोक्नलाई सबैभन्दा प्राथमिक कुरा बिक्री वितरणको नियन्त्रण हो। यदि उहाँहरूले त्यसलाई कार्यान्वयन गर्नुभयो भने अपराध शून्य कहीँ पनि भएको छैन, तर न्यूनीकरण हुन्छ। औषधि उपचार सबैभन्दा नभई नहुने नेपाल सरकारले प्राथमिक उपचारदेखि लिएर आजीवन तेजाबको कारणले भएको औषधि उपचारको जिम्मा बोक्नु भएको छ, त्यो स्वागत योग्य छ। पढ्नेको लागि पढ्ने वातावरण योग्यता उहाँहरूले पुर्याउनु पर्यो, त्यो मिलाउनु भएको छ। त्यसैले लगभग सायदै विश्वमा कुनै पनि देश होला जहाँ तेजाब आक्रमण भोगेका सर्भाइभरहरूले यस्तो राम्रो रिहेबिलिटेसनको एउटा प्याकेज कुनै सरकारबाट पाएको होला।
महिला सांसदहरूले नेपालमा पछिल्लो समय बलात्कार र हत्याका घटना बढेको बताउँदै कडा कानून बनाउनु पर्नेमा जोड़ दिएका छन्। उनीहरूले बलात्कारको घटनाका दोषीलाई मृत्युदण्ड दिने कानून बनाउनु पर्ने बताए। संघीय सांसद शान्ता चौधरीले बलात्कारको घटनामा संलग्नलाई मृत्युदण्डको सजाय हुने गरी कानून बनाउनु पर्नेमा जोड़ दिनुभयो।
हेरेर आपराधिक मानसिकता बोकेकाहरूलाई एक खालको झट्का लाग्ने गरी फाँसीको कानुन हुन्छ कि नपुसक्ने बनाउन सकिन्छ कि गर्न सकिन्छ, त्यस्ता अपराधीलाई त जे पनि बनाउन सकियो नि।
कंग्रेसकी सचेतक पुष्पा भूषालले 16 मुनिका बालिकालाई बलात्कार गरेर हत्या गर्ने व्यक्तिलाई मृत्यु दण्डको सजाय दिने कानूनी व्यवस्था गरिनुपर्नेमा जोड़ दिनुभयो।
गर्नलाई अब संविधान कानुनलाई हामी छलफल अगाडि बढाउँछौँ भन्ने हिसाबले यसलाई चाहिँ अब अन्तर्राष्ट्रिय अभिसन्धिहरूको पनि अध्ययनहरू गरेर र संविधानको पनि विभिन्न देशहरूको अध्ययनहरू गरेर लोकतान्त्रिक संविधानहरूमा यस्ता संशोधनका सम्भावना छ। अन्तर्राष्ट्रिय अभिसन्धि नेपाल सरकारले पास गरेको भए तापनि त्यसमा पुनरावलोकन गर्न सक्ने आवश्यकता देखियो र त्यसको लागि हामीले चाहिँ मृत्युदण्डको सजायलाई संविधान र कानुनमा ल्याउनको लागि सुरुवात गर्यौँ।
जनता समाजवादी पार्टीकी राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त लगायतले अझै न्याय पाउन नसकेकोतर्फ ध्यानाकर्षण गराउँदै बलात्कारीलाई मृत्युदण्डको कानून बनाउनु पर्ने अन्य महिला सांसदहरूको धारणामा समर्थन जनाउनुभयो।
त्यसलाई नियन्त्रण गर्न वास्तवमा इन्टरनेसनल कन्भेन्सनलाई अध्ययन गरेर हामीले पनि सजायको व्यवस्था गर्नुपर्छ। 16 मुनिका बालिकालाई यदि रेप गरेको छ भने त्यस्तालाई मृत्युदण्डकै व्यवस्था हुनुपर्छ।
यस्तै सांसद निरुपाल देवीले निरुदेवी पालले सबै महिला सांसदहरू एक ठाउँमा भएर समितिको तर्फबाट यसका लागि सरकारलाई निर्देशन दिँदा अझ दबाव बढ्ने भएकाले कम्तीमा पनि एसिड आक्रमण सम्बन्धी कानून जस्तै कडा कानून बनाउनु पर्ने बताउनुभयो।
इन्टरनल बहसमा चाहिँ थालेकै थियौँ, कम्तीमा पनि एउटा कानुन त्यस्तो आओस् कि जसले गर्दा अलि डराउने। अब एसिडकै कुरा गरौँ, छोए भने पनि 10 जेल भनिसकेपछि त मान्छे त अब चाहिँ ओहो एसिड त प्रहार गर्नु हुँदो रहेछ है भन्ने कुरा त उसको मानसपटलमा बस्छ नि त। अब 20 यदि मुखमा पर्यो भने 20 भन्ने बित्तिकै 20 भने त एउटा जीवनै हो नि। यसरी कडाभन्दा कडा कानुन ल्याउनुपर्छ भनेर समितिले बसेर सम्पूर्ण मान्यजीवहरूको एकरूपताका साथ हामीले सरकारलाई निर्देशन दियौँ भने सरकारले पनि मान्न पर्ने।
यसैबीच महिला हिंसा विरूद्ध काम गर्न संघीय संसदका महिला सांसदले 8 समिति गठन गरेका छन्। आज सिंहदरबारमा भेला भएका प्रतिनिधि सभा र राष्ट्रिय सभाका महिला सांसद मिलेर बालिका तथा महिलामाथि बलात्कार र हत्याका घटना विरूद्धका कानूनी प्रावधानमा कडाई पार्नका लागि अध्ययन तथा सुझाव दिन समिति गठन गरेका हुन्।
नेपालमा थप 1300 बढी कोरोना संक्रमितको पहिचान भएको छ। गत 24 घण्टामा विभिन्न प्रयोगशालामा 10,080 आरटीपीसीआर परीक्षण गर्दा 1,351 जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। आज काठमाडौँ उपत्यकामा मात्रै 817 जना संक्रमित फेला परेका छन्। तीमध्ये काठमाडौँका 649, ललितपुरका 132 र भक्तपुरका 36 जना रहेका छन्। त्यसै गरी मोरङका 49, सिराहाका 55, कैलालीका 50 जनामा पनि कोरोना संक्रमण भएको छ। हालसम्म देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 74,745 पुगेको मन्त्रालयले जनाएको छ। संक्रमित मध्ये 54,640 जना उपचारपछि स्वस्थ भइसकेका छन्। कोरोना संक्रमण मुक्त हुनेको दर कुल संक्रमितको 73.1% रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत 24 घण्टामा संक्रमण मुक्त 742 जना अस्पतालबाट डिस्चार्ज भएका छन्। आज देशभर सक्रिय संक्रमितको संख्या 19,524 रहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। 10,929 जना होम आइसोलेसनमा र 8,695 जना संस्थागत आइसोलेसनमा रहेका छन्। 225 जनाको आइसियूमा र 31 जनाको भेन्टिलेटरमा उपचार चलिरहेको छ। स्वास्थ्य मन्त्रालयले अहिलेसम्म 998,407 पीसीआर परीक्षण गरिएको पनि जनाएको छ। आज 6,310 जना क्वारेन्टाइन रहेका छन्।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 481 पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज थप 4 संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या 481 पुगेको पुष्टि गरेको हो। आज पुष्टि भएका कोरोना संक्रमित मृतकमा सुनसरीकी 38 र भक्तपुरकी 51 वर्षीय महिला छन्। यसै गरी बाँकेका 47 वर्षीय पुरुष र गुल्मीका 34 वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या कुल संक्रमितको 0.65% रहेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय उपत्यकामा संक्रमण बढ्दै गएको भन्दै जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गर्न आग्रह गरेको छ। उपत्यकामा चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीमा धेरै संक्रमण देखिएको छ। मन्त्रालयको नियमित कोविड 19 प्रेस ब्रिफिङमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जोखिम उच्च रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गर्नुभयो।
विशेष गरी काठमाडौँ, भक्तपुर र ललितपुरमा कोविड 19 संक्रमणको दर उच्च छ, बढेको छ। हेर्दाखेरि धेरैजसो स्वास्थ्य कर्मीहरू, चिकित्सक, नर्सहरू, सुरक्षा कर्मीहरू, ब्याङ्क तथा फाइनेन्स कम्पनीमा काउन्टरमा काम गर्ने कर्मचारीहरूमा यो इन्फेक्सन धेरै देखिएको छ। त्यसो भएर सम्पूर्ण चाहिँ सम्बद्ध पक्षहरूले जनस्वास्थ्यका मापदण्डहरू फलो गर्न, अनिवार्य रूपले मास्क लगाउन, 2 मिटरको दूरी कायम गर्न र समय समयमा साबुन पानीले राम्रोसँग हात धुन वा सम्भव नभएमा सेनिटाइजर प्रयोग गर्न अनुरोध गर्छ।
सरकारले नेपालमा कोरोना संक्रमणको जोखिम कहिलेसम्म रहन्छ भन्ने पूर्वानुमान गर्न नसकिने बताएको छ। मन्त्री परिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप गेवालीले कोरोनाको जोखिम अझै पूर्वानुमान गर्न सक्ने अवस्थामा नभएको बताउनु भएको हो। मन्त्री गेवालीले सरकारले कोरोनाको जोखिम कम भएर नभई जीवन र जीविका बीच सन्तुलनको आवश्यकताका कारणले धेरै क्षेत्र खुला गरिएको स्पष्ट पार्नुभयो।
नेपालमा निरन्तर संक्रमण बढि नै रहेको छ। कुन बिन्दुमा पुगेर हामी बिस्तारै ओह्रालो लाग्न सुरु गर्छौँ, त्यो संक्रमण नियन्त्रणको अवस्थामा जान्छ, पूर्वानुमान गर्न सक्ने अवस्था छैन। नेपाल सरकारले कोरोनाको जोखिम कम भएर होइन, जीवन र जीविका दुईटाको बीचमा एउटा उचित सन्तुलन मिलाउनु पर्ने आवश्यकताले गर्दा, जीवन पनि बचाउनु पर्ने र जीविका पनि बचाउनु पर्ने एउटा आवश्यकताले गर्दाखेरि हामीले लगभग धेरै क्षेत्रहरू खुला गरेका छौँ।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
आइसर अर्थात् माइलेजको बादशाह आइचरको अफरले ल्याउने छ यसपाली दशैं र तिहारमा खुसियाली। आइचरका बस, ट्रक र टिप्परको हरेक खरिदमा पाउनुहोस् हात खाली नजाने स्योर सट फुल चोइस अफर। कुनै पनि सेगमेन्टको खरिदमा 1,00,000 रुपियाँसम्मको नगद छुट, साथै मोटरसाइकल, स्कूटर, मोबाइल, ल्यापटप तथा स्मार्ट टेलिभिजन प्राप्त गर्ने सुनौलो मौका र निशुल्क सामग्री सहित 2 वर्षको फ्री सेड्युल सर्भिसिङ। आइचरका बस, ट्रक र टिप्परमाथि ढुक्कको लगानी, त्यसमाथि उपहारै उपहार, छानी छानी। विस्तृत जानकारीको लागि नजिकैको आइचरको सोरुम अथवा फोन 9803-11518 र 9803-11549 सम्पर्क गर्नुहोस्।
जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
सरकारले इजरायलको अत्याधुनिक कृषि प्रविधि सहितको विशेष केन्द्र स्थापना गर्न अनुमति दिने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले विशेष केन्द्र स्थापना गर्नका लागि राजदूत अन्जान साकेलाई अनुमति दिने निर्णय गरेको हो। नेपाल सरकार र इजरायली सरकारबीच कृषि विशेष केन्द्र स्थापना, इजरायलले सहयोग गर्ने एमओयू स्वीकृत गर्ने र सातवटै केन्द्रमा कृषि केन्द्र स्थापना गर्न दिने निर्णय भएको सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप गेवालीले जानकारी दिनुभयो।
अर्थ मन्त्रालयको प्रस्तावमा एसियाली विकास ब्याङ्कबाट साउथ एसिया सब रिजनल इकोनोमिक कोअपरेसन एयरपोर्ट कपासिटी इन्हान्समेन्ट प्रोजेक्टका लागि प्राप्त हुने 150 मिलियन अमेरिकी डलर करिब करिब 18 अरब नेपाली रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता प्राप्तिका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको थियो। 7 सदस्यीय वार्ता टोली नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रम तेस्रो फेजका लागि बेलायत सरकारले उपलब्ध गराउने थप अनुदान करिब 3 अरब 52 करोड 22.5 मिलियन स्टर्लिङ पाउन्ड बराबरको आर्थिक र प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरिएको थियो।
यस्तै सरकारले विश्व ब्याङ्कबाट ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका लागि 9 अर्ब 38 करोड रुपियाँ सहुलियतपूर्ण ऋण दिन पाँच सदस्यीय वार्ता टोली गठन गर्ने पनि निर्णय गरेको छ। असोज 8 गते बसेको मन्त्री परिषदको बैठकले उक्त निर्णय गरेको हो। मन्त्री प्रदीप गेवालीका अनुसार बैठकले एसियाली विकास ब्याङ्कबाट साउथ एसिया सब रिजनल इकोनोमी कोअपरेसन एयरपोर्ट क्यापासिटी इन्हान्समेन्ट प्रोजेक्टका लागि प्राप्त हुने 150 मिलियन डलर अर्थात 18 अर्ब रुपियाँ सहुलियतपूर्ण ऋणका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। यस्तै विश्व वातावरण सुविधा जीईएफबाट प्रकृतिका लागि विश्वव्यापी कोष डब्लुडब्लुएफए र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीबाट प्राप्त हुने र वन मन्त्रालयबाट कार्यान्वयन हुने गरी विभिन्न आयोजनाको 1 अर्ब 75 करोड अनुदान सहायता स्वीकार गर्ने पनि निर्णय गरेको छ। यस्तै मन्त्री परिषद बैठकले कृषि अनुसन्धान परिषद नार्कको कार्यकारी निर्देशकमा डाक्टर दीपक भण्डारीलाई नियुक्ति गरेको छ। कृषि मन्त्रालयको सिफारिसमा डाक्टर भण्डारीको नार्कको कार्यकारी निर्देशक नियुक्त भएको मन्त्री गेवालीले जानकारी दिनुभयो। 3 वर्षदेखि रिक्त रहेको पदमा भण्डारी नियुक्त हुनुभएको हो।
सर्वोच्च अदालतले स्वास्थ्य सामग्री खरिद अनियमिततामा मुछिएको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल ओबिसिआईलाई कालो सूचीमा नराख्न अन्तरिम आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश पुरूषोत्तम भण्डारीको एकल इजलासले उक्त समूहलाई तत्कालका लागि कालो सूचीमा नराख्न, सार्वजनिक खरिद अनुगमन कार्यालयको नाममा कारण देखाउ र अन्तरिम आदेश जारी गरेको हो। अदालतले दुवै पक्षलाई 22 गते छलफलका लागि बोलाएको अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो। सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीलाई कालो सूचीमा राख्ने निर्णय विरूद्ध ओम्नीले सर्वोच्च अदालतमा असोज 9 गते रिट दर्ता गरेको थियो। लकडाउन लगतै स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पाएको ओम्नीले गुणस्तरीय सामान नल्याएको अनि समयमा सामान समेत आपूर्ति नगरेको भनी स्वास्थ्य सेवा विभागले उसँगको खरिद सम्झौता रद्द गरेको थियो।
मन्त्री परिषद पुनर्गठनलाई लिएर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय बीचको छलफल आज भने बिना निष्कर्ष टुङ्गिएको छ। प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच केही दिन यता जारी छलफलले मन्त्री परिषद पुनर्गठनको विषयलाई टुङ्गोमा पुर्याउन सकेको छैन। आज पनि दुई अध्यक्षबीच बालुवाटारमा 2 घण्टा बढी छलफल भएको छ। अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीसँगको छलफलका लागि बिहान 11:30 बजेतिर बालुवाटार पुग्नु भएको थियो। दुई अध्यक्षबीच मन्त्री परिषद पुनर्गठनको विषयमा छलफल जारी छ, विषयवस्तु अझै टुङ्गिएको छैन। स्रोतले भन्यो, सरकारमा कसलाई ल्याउने र कसलाई हटाउने भन्ने विषयमा ओली प्रचण्डबीच सहमति बनिसकेको बुझिएको छ। मन्त्री परिषद पुनर्गठनको चर्चासँगै आकाङ्क्षीहरू पनि यद्यपि दुई अध्यक्षीय मन्त्री परिषद पुनर्गठनको अन्तिम गृहकार्यमा रहेको बालुवाटार स्रोतले बताएको छ।
नेपालमा पनि रेभिज रोगको जोखिम उच्च रहेको भन्दै थप सतर्कता अपनाउन आग्रह गरिएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले नेपालका आधा जनसंख्या रेभिज रोगको उच्च जोखिममा रहेको भन्दै यस विरूद्ध थप सजग हुनुपर्नेमा जोड़ दिनुभएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा डाक्टर पाण्डेले 95% कुकुरको टोकाईबाट सर्ने प्राणघातक यो रोगको एकपटक लक्षण देखिएपछि कुनै उपचार नभएकाले थप सतर्क हुनुपर्नेमा जोड दिनुभयो।
नेपालको स्थितिमा हेर्दा लगभग आधा जनसङ्ख्या रेबिज रोगको उच्च जोखिममा रहेको पाइन्छ। रेबिज रोगबाट 2075-76 सालमा 18 जनाले ज्यान गुमाएको प्रतिवेदनमा देखाइएको छ। लगभग 2,50,00,000 भ्याक्सिनको खपत भएको देखिन्छ। यो रोग एकपटक लक्षण देखा परिसकेपछि यसको कुनै उपचार छैन र रोगीको मृत्यु 100% हुने गर्दछ। कसैलाई कुनै शङ्कास्पद जनावरले टोक्ने बित्तिकै टोकेको स्थानमा 3-4 राम्रोसँग साबुन पानीले धुनुपर्छ र नजिकैको स्वास्थ्य संस्थामा गई प्राविधिकको सल्लाह अनुसार रेबिज रोगको विरुद्ध खोप लगाउनु अति आवश्यक छ।
हरेक वर्ष सेप्टेम्बर 28 विश्व रेबिज दिवस मनाउने गरिएको छ। रेबिज रोगका कारण विश्वभर हरेक वर्ष करिब 59,000 मानिसको मृत्यु हुने गरेको तथ्याङ्क छ। विश्वभरका 1 करोड मानिसलाई रेबिज विरुद्धको उपचारको आवश्यकता पर्ने डाक्टर पाण्डेले बताउनुभयो।
चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा कपिल वस्तुमा पनि रेली अनसन शुरू भएको छ। गत भदौ 29 जुम्लाबाट 19 अनसन थाल्नुभएका डाक्टर केसीको जीवन रक्षाका लागि भन्दै धरना कार्यक्रमसँगै रेली अनसन शुरू भएको हो। हामी डाक्टर केसीको साथमा छौँ। म पनि डाक्टर केसीको लेखिएका प्ले कार्ड सहित धरनामा उत्रिएका युवाहरू बाणगंगा नगरपालिकाको जितपुर चोकमा अनसनमा बसेका छन्। माग पूरा नहुन्जेलसम्मका लागि रिले अनसन जारी रहने उनीहरूले बताएका छन्।
डाक्टर गोविन्द केसीका समर्थकहरूले काठमाडौँका प्रमुख जिल्ला अधिकारी सहित काठमाडौँ प्रहरी परिसरका प्रमुखलाई कार्यवाही गर्न माग गर्दै उजुरी दिएका छन्। केसी समर्थकले काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र काठमाडौँ प्रहरी परिषदका प्रमुख एसएसपी श्यामलाल गेवाली विरूद्ध कार्यवाही माग गर्दै राष्ट्रिय मानवाधिकार आयोगमा उजुरी दिएका हुन्। चिकित्सा क्षेत्रको सुधारको माग राख्दै अनसन र डाक्टर गोविन्द केसीको समर्थनमा गत शनिबार शान्तिपूर्ण प्रदर्शन गर्दा बिना कारण पक्राउ गरिएको भन्दै सोलिडारिटी फर डाक्टर केसी अभियानका अभियन्ताले आज मानवाधिकार आयोगमा उजुरी दिएका हुन्। सिडिओ दाहालको निर्देशनमा प्रहरी प्रशासनले आफूहरूको शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाउने अधिकार हनन गरेको उजुरीमा उल्लेख छ। गत शनिबार माइतीघरमा शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले अभियानका सदस्य पुकार बम, प्रीतम सुवेदी, सचिन तिमिलसिना सहित 17 पक्राउ गरेको थियो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका थप समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बीमा योजनाहरूबाट आफ्नो साथै श्रीमती, छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बीमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बीमा योजनाहरू सहित 17+ जीवन बीमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी असोज 15 बिहिबारबाट सुफत मूल्यका पसल सञ्चालनमा ल्याउने भएको छ। आज बसेको सञ्चालक समिति बैठकले असोज 15 मङ्सिर 6 देशैभर 60 सहुलियत मूल्यका पसल सञ्चालन गर्ने निर्णय गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ। काठमाडौँ उपत्यकामा भने 13 सहुलियत पसल खोल्ने निर्णय भएको कम्पनीका प्रमुख कार्यकारी प्रमुख कार्यकारी नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले 5 साल, ट्रेनिङले 5 तथा दुग्ध विकास संस्थानले 3 गरी 13 पसल सञ्चालनमा आउनेछन्। उपत्यका बाहिर खाद्यको 24 कार्यालय र साल ट्रेनिङको 23 कार्यालय मार्फत सहुलियत पसल सञ्चालनमा आउने कम्पनीले जनाएको छ। यस्तै कम्पनीले यस वर्ष खसीबोका र च्याङ्ग्राको संख्या 1,000 कटौती गरेर 2,000 मात्रै ल्याउने निर्णय गरेको छ। यसअघि दशैंका लागि 3,000 खसीबोका तथा च्याङ्ग्रा ल्याउने भने प्रक्रिया अगाडि बढाउने बारे छलफल भएको थियो।
विषाक्त रसायन मिसाएको पाइएपछि औषधि व्यवस्था विभागले विभिन्न कम्पनीका 9 ह्यान्ड सेनिटाइजरमा प्रतिबन्ध लगाएको छ। विभागले आज एक सूचना जारी गरी ती कम्पनीका सेनिटाइजर उत्पादन तथा बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको हो। बजारमा रहेका ह्यान्ड सेनिटाइजरहरूको नमूना संकलन गरी परीक्षण गर्दा तोकेको मापदण्ड अनुसार नभई मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने रसायन मिसाइएको पाइएकोले प्रयोग नगर्न र नगराउन विभागले अनुरोध गरेको छ। जसमा हर्बल एन्ड रब, कुम ह्यान्ड सेनिटाइजर, क्लिन ह्यान्ड सेनिटाइजर र कुमकुम इन्स्ट्यान्टका सेनिटाइजर रहेका छन्। त्यस्तै गरी इन्स्ट्यान्ट ह्यान्ड सेनिटाइजर जेल, इन्स्ट्यान्ट ह्यान्ड सेनिटाइजर ओरिजिनल, साधना इन्स्ट्यान्ट, ड्रोनी एलो कलर र ड्रोनी कलरलेस सेनिटाइजर प्रयोग नगर्न विभागले अनुरोध गरेको हो।
नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवा विरूद्ध पार्टी केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गराएको छ। सभापति देउवाले पछिल्लो समय गरेका निर्णय सच्याउन माग गर्दै विरोध पत्र दर्ता गरिएको हो। पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय सदस्य नवीन राज जोशी, दीपक गिरी, जीवन परियार, चन्द्र भण्डारी र धनराज गुरूङले विरोध पत्र दर्ता गराउनु भएको कंग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो।
भारत नेपाल सिमानाका झुलाघाट बन्द भएपछि परेका समस्यामा परेका सीमापारीका व्यापारी आन्दोलित भएका छन्। यसअघि असोज 9 प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतलाई ज्ञापन पत्र पठाएका व्यापारीले आजदेखि अनसन थालेका हुन्। उनीहरूले सिमानाका नजिक पिपल चोकमा अनसन सुरु गरेको झुलाघाटबाट भारतीय पत्रकार प्रमोद भट्टले जानकारी दिनुभयो। नेपाली ग्राहकले चलेको झुलाघाट बजार नाका बन्द भएपछि ठप्प रहेको छ।
साहित्यकार मोदनाथ प्रसितले पद्मश्री साधना सम्मान तत्काललाई नलिने बताउनु भएको छ। थाहा संसार नेटवर्कसँग कुरा गर्दै प्रसितले अहिले केही व्यक्तिले आफ्नो बारे दुष्प्रचार गरी विवाद सृजना गरेकाले तत्काललाई पुरस्कार नलिने निर्णयमा पुगेको बताउनुभयो। उहाँले केही समयपछि उपयुक्तताका आधारमा पुरस्कार लिने बताउनु भएको छ।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अर्बपति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आयकर नतिरेको आरोप लागेको छ। राष्ट्रपति ट्रम्पले झण्डै 1 दशकसम्म कर छलेको आरोप लागेको हो। अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएको वर्ष सन् 2016 पनि आयकर बापत जम्मा $750 मात्रै तिर्नु भएको छ। राष्ट्रपतिमा निर्वाचित भएकै वर्ष अर्बौंका मालिक ट्रम्पले संघीय आयकर $750 मात्रै तिरेको खुलासा भएको टाइम्सको खबरलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले पछिल्लो 15 मध्ये 10 त आयकर नै तिर्नु भएको छैन। कम्पनी नोक्सानमा गएको जनाएर ट्रम्पले कर छली गरेको जनाइएको छ। दोस्रो कार्यकालका लागि राष्ट्रपतिको दौड़मा रहनुभएका ट्रम्पमाथि मतदान हुन 1 महिना बाँकी रहेका समयमा कर छलीको आरोप लागेको हो। राष्ट्रपति ट्रम्पले भने उक्त समाचार झुटो भएको भन्दै आपत्ति जनाउनु भएको छ। राष्ट्रपति ट्रम्पले खबरमा सत्यता नभएको र आफूले कर तिरेको दावी गर्नुभएको छ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनले उत्तर कोरियासँगको सैन्य हटलाइन सेवा शुरू गरिनुपर्ने बताउनु भएको छ। केही दिन अघि उत्तर कोरियाली सेनाले दक्षिण कोरियाका एक सरकारी कर्मचारीको गोलीहानी हत्या गरेसँगै यस किसिमका घटना दोहोरिन नदिन पनि हटलाइन सेवा शुरू गर्नुपर्ने राष्ट्रपति मुनले बताउनु भएको हो। हटलाइन सेवा शुरू भएसँगै यसरी हराएका मानिसहरूको खोजी तथा उद्धारको काममा सहयोग पुग्ने उहाँको विश्वास छ। आज वरिष्ठ सेक्रेटरीहरूसँगको बैठकमा मुनले यस्तो बताउनु भएको हो। अहिले दुवै मुलुकका सेनाले गोलीहानी मारिएका दक्षिण कोरियाली ती सरकारी अधिकारीको शव खोजिरहेका छन्। आज दक्षिण कोरियाली अधिकारीहरूले अहिले हराएका अधिकारीहरूको खोजी कार्य तीव्र पारिएको बताएका छन्। यद्यपि उत्तर कोरियाले भने आफ्ना अधिकारीको शव खोज्ने नाममा आफ्नो क्षेत्रमा प्रवेश नगर्न चेतावनी दिएको समाचार संस्था अल जजिराले उल्लेख गरेको छ। दक्षिण कोरियाले उत्तर कोरियाली सेनाले आफ्ना अधिकारीको हत्या गरेर जलाएको आरोप लगाएका छन्। उत्तर कोरियाले यसअघि नै दक्षिण कोरियाली अधिकारी मारिएको घटनाप्रति माफी मागिसकेको छ।
नेपाल परिवेशमा अब खेल समाचार। इन्डियन प्रिमियर लिग आइपीएल टी20 क्रिकेटको जारी 13 संस्करण अन्तर्गत 10 खेलमा अहिले साबिक विजेता मुम्बई इण्डियन्स रोयल च्यालेन्जर्स बेंगलोरसँग भिडिरहेको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा मुम्बईले टस जितेर फिल्डिङ रोजेको छ। टस हारेर ब्याटिङ गरिरहेको बेंगलोरले ताजा अवस्थामा 9.1 ओभरमा 1 विकेटको क्षतिमा 81 रन बनाएको छ। मुम्बई रोहित शर्मा र बेंगलोर विराट कोहलीको कप्तानीमा मैदानमा उत्रिएका हुन्। सौरभ तिवारीको ठाउँमा इशान किशनलाई मौका दिइएको छ। यस्तै बेंगलोरले टोलीमा 3 परिवर्तन गरेको छ। एडम जम्पा, ईश्वर उडाना र गुरकृत सिंह मानलाई आजको खेलमा मौका दिइएको छ। उडानाको आइपीएलमा यो डेब्यू म्याच हो। डेल स्टेन, उमेश यादव र जोस फिलिपलाई आजको खेलमा समावेश गरिएको छैन। दुवै टोली दोस्रो जितको खोजीमा रहेका छन्। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
एसिड आक्रमण गर्नेलाई 20 वर्ष जेल सजाय सहितको अध्यादेश राष्ट्रपतिद्वारा जारी। बालिका बलात्कारमा दोषीलाई मृत्युदण्डको सजाय हुनुपर्ने महिला सांसदहरूको जुड।
नेपालमा आज 1351 जना कोरोना संक्रमित थपिए। मृत्यु हुनेको संख्या 481 पुग्यो। सरकारले भन्यो कोरोनाको जोखिम अझै पूर्वानुमान गर्न सक्ने अवस्था छैन।
ओम्नीलाई कालो सूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश। काठमाडौँका सीडीओ र एसएसपी विरूद्ध डाक्टर केसीका समर्थकद्वारा मानव अधिकार आयोगमा उजुरी।
अमेरिकी राष्ट्रपति ट्रम्पमाथि कर छलीको आरोप। सन् 2016 आयकर बापत $750 मात्रै तिरेको खुलासा।
र आइपीएल क्रिकेटमा बेंगलोर मुम्बई विरूद्ध ब्याटिङमा दुवै टोली दोस्रो जितको खोजीमा।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने कुमार परियारलाई धन्यवाद। दिनेश र कमल बिदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahasanchar र हाम्रो ट्विटर ह्यान्डल हो @thahasanchar।